मैं अंगूर की बेल हूँ, फल लाने का राज। यूहन्ना की अंजील 15 पहली आयत से 17 तक। अपनी मौत से पहले पहले ईसा मसीह ने अपने शागिर्दों को कुछ हिदायत दी। इन हिदायत का एक मकसद ये था कि उसके चले जाने के बाद उनके दिल मजबूत रहें, साथ साथ वो उन्हें आने वाले नए जमाने के लिए तैयार करना चाहता था, उस जमाने के लिए जो रूहुल कुद्स का जमाना भी कहलाता है। ईसा मसीह कह चुका था कि मेरे जाने के बाद रूहुल कुद्स नाजिल होगा, उसके वसीले से मैं भी तुम्हारे साथ रहूंगा। अब उसने एक नई बात छेड़ी। बात क्या थी? रूहानी फल लाने का मजमून। रूहुल कुद्स क्यों ईमानदार में बसेगा? वो ईमानदार की जिंदगी में रूहानी फल लाने के लिए उसमें बसेगा। ये समझाने के लिए मसीह ने अंगूर की बेल की मिसाल पेश की। पहली बात, अंगूर की बेल की ताकत पाओ, अंगूर की बेल की ताकत पाओ। ईसा मसीह ने फरमाया, मैं अंगूर की हकीकी बेल हूँ और मेरा बाप माली है। वो मेरी हर शाख को जो फल नहीं लाती काट कर फेंक देता है, लेकिन जो शाख फल लाती है उसकी वो कांट छांट करता है ताकि ज्यादा फल लाए। यूहन्ना की अंजील 15 पहली और दूसरी आयत। अंगूर की बेल कौन है? अंगूर की बेल ईसा मसीह है। तो अंगूर का माली कौन है? खुदा बाप अंगूर का माली है। बेल की शाखें कौन हैं? बेल की शाखें वो हैं जो ईसा मसीह पर ईमान लाए हैं। ईमान के बायस वो शाख की तरह उससे जुड़े रहते हैं। क्या बेल की शाखें बेल के बिना जिंदा रह सकती हैं? नहीं, वो मुरझा जाती हैं। वो क्यों मुरझा जाती हैं? बेल का रस शाखों को फलने फूलने देता है। रस में बेल की ताकत है। जब ये रस शाख तक नहीं पहुंचता तो शाख मुरझा जाती है। शाख अपने आप में कुछ नहीं है। माली ऐसी सूखी शाख के साथ क्या करता है? वो उसे काट कर फेंक देता है। क्या ऐसी शाख किसी काम की है? नहीं, वो बेकार है। ऐसी शाख में मजबूती नहीं है। सूखी शाख सिर्फ जलाने लायक है, लेकिन जो शाख फल लाती है उसके साथ माली क्या करता है? माली उसकी कांट छांट करता है। वो क्यों उसकी कांट छांट करता है? कांट छांट जरूरी है ताकि शाख बेहतरीन फल लाए। कांट छांट से शाख किस तरह ज्यादा फल लाती है? माली की कोशिश ये होती है कि हर बेकार और बीमार हिस्सा दूर करे ताकि बेल का पूरा रस फल तक पहुंचे, वो फजूल चीजों में जाया ना हो जाए। तब ही फल सबसे अच्छा बनेगा। इससे हम अपने बारे में क्या सीख सकते हैं? जो शागिर्द मसीह पर ईमान लाता है वो नए सिरे से पैदा होता है। तब वो नाजुक कोंपल बनकर अंगूर की बेल से फूटने लगता है। बढ़ते बढ़ते वो अच्छी खासी शाख बन जाता है। जो रूहानी ताकत उसे हासिल है वो उसे मसीह से मिलती रहती है। मसीह की जिंदगी उसे तरोताजा रखती है। अगर ईमानदार बेल का रस आने ना दे तो ना सिर्फ मसीह की ये ताकत बल्कि मसीह खुद उसकी जिंदगी से दूर हो जाएगा। तब उसकी रूहानी जिंदगी सूख जाएगी और वो फेंकने लायक हो जाएगा। ईसा मसीह का शागिर्द यहूदा ऐसा आदमी था। उसने मसीह का शागिर्द बनकर उसकी हर बात सुनी, फिर भी उसने उसे अंदर से रद्द किया। लेकिन इसकी जरूरत नहीं कि हम ईसा मसीह को खुले तौर पर रद्द करें। ये काफी है कि हम अपनी जिंदगी पर उसकी हकूमत न माने। एक और बात, जो शागिर्द मसीह से जुड़ा रहता है खुदा बाप उसकी कांट छांट करता है। बेहतरीन फल लाने की शर्त तो यही है कि वो हमारी कांट छांट करे। ضروری ہے کہ ہر بیکار اور بیمار حصہ دور کیا جائے تاکہ ہماری زندگی خوب پھل لائے۔ ہم کیا کر سکتے ہیں تاکہ ہماری زندگی میں بیل کی طاقت ختم نہ ہو جائے؟ بڑی بات یہ ہے کہ ہم مسیح کو ہر طرح سے اپنی زندگی میں آنے دیں، کہ ہماری غلط حرکتیں اور دنیا کا کوڑا کرکٹ رس کا راستہ بند نہ کریں۔ جب ہماری کانٹ چھانٹ ہوتی ہے تو کیا دقت نہیں ہوتی؟ دقت ضرور ہوتی ہے، اس لیے ضروری ہے کہ ہمیں کانٹ چھانٹ کا مقصد یاد رہے۔ ہمیں یقین ہے کہ ہمارا الہی مالی ماہر ہے، کہ وہ جانتا ہے کہ کیا کرنا ہے۔ اس کی نیت اچھی ہے اور وہ ہونے نہیں دے گا کہ ہم جنگلی ہو جائیں۔ اس کا پورا دھیان اس پر رہتا ہے کہ ہم پھل لائیں۔ یہ بات یاد کرنا بہت اہم ہے تاکہ ہم مشکلات سے دوچار ہوتے وقت مایوس نہ ہو جائیں۔ کیا انگور کی بیل کو بھی دقت ہوتی ہے؟ بے شک، کئی طرح کی دقت ہوتی ہے۔ جو مقدس اور پاک ہے اس سے ہم جڑ جاتے ہیں، ہم جو کمزور اور ناقص انسان ہیں۔ بیل کو ہماری یہ کمزوریاں برداشت کرنی پڑتی ہیں۔ مردہ شاخ کو سہنا بھی مشکل ہے اور اسے کاٹنے سے بھی بیل کو تکلیف ہوتی ہے، لیکن بیل کو یہ بھی برداشت کرنا پڑتا ہے کہ زندہ شاخیں ایک دم ٹھیک ٹھاک نہیں ہوتی۔ تب کانٹ چھانٹ کا ضروری کام بیل کو بھی تکلیف پہنچاتا ہے۔ ہمارا آقا کتنا حلیم ہے کہ وہ یہ سب کچھ روز بروز برداشت کرتا ہے۔ اب اس کام میں روح القدس کا کیا ہاتھ ہے؟ روح القدس کے ذریعے مسیح خود ہمارے دلوں میں بستا ہے۔ اسی سے ہمیں عیسیٰ مسیح کی طاقت ملتی ہے اور اسی کے ذریعے خدا باپ مالی کا کام کرتا رہتا ہے۔ دوسری بات، انگور کی بیل کا پھل لاؤ، انگور کی بیل کا پھل لاؤ۔ عیسیٰ مسیح نے فرمایا، جو شاخ بیل سے کٹ گئی ہے وہ پھل نہیں لا سکتی۔ بالکل اسی طرح تم بھی، اگر تم مجھ میں قائم نہیں رہتے، پھل نہیں لا سکتے۔ یوحنا کی انجیل 15:4۔ ہر پودے کا سب سے اہم مقصد کیا ہوتا ہے؟ ہر پودے کا مقصد یہ ہوتا ہے کہ وہ پھل لائے۔ ہر پھل کا کیا مقصد ہوتا ہے؟ پھل کو کھایا جا سکتا ہے، اس کا ایک مقصد کھانے والے کو تقویت دینا ہے، لیکن پھل کا سب سے اہم مقصد یہ ہے کہ وہ بیج پیدا کرے۔ بیج سے کیا پیدا ہوتا ہے؟ بیج سے نیا پودا پیدا ہوتا ہے۔ بہت بار ایک ہی پھل میں کئی بیج ہوتے ہیں، ایک پھل سے کئی پودے اگاتے ہیں۔ ہمارا پھل لانے کا کیا مقصد ہے؟ پہلے یہ کہ ہم عیسیٰ مسیح کے نمونے پر چلیں، اس کی حلیمی، اس کی محبت، اس کی حکمت ہمیں سرایت کرے۔ دوسرا مقصد یہ ہے کہ ہم دوسروں کے لیے برکت کا باعث ہوں، کہ ہم سے دوسرے بھی ایمان لائیں، کہ وہ بھی نئی سرے سے پیدا ہو کر روح القدس پائیں، ہاں کہ وہ خود پھل لانے لگے۔ غرض، مسیح پر ایمان لانے سے ہماری زندگی اوپر سے نیچے تک بدل جاتی ہے۔ ایمان لاتے وقت ہم ایک انوکھے سفر پر نکلتے ہیں، ایسا سفر جس میں چیلنج بھی ہوتے ہیں اور خوشیاں بھی، خطرے بھی اور سکون بھی۔ سفر کا مقصد پھل ہے، سفر کی منزل ہمارا آسمانی گھر ہے۔ دھیان دیں کہ پھل لانے کے لیے ہمیں ایک خاص ہتھیار دیا گیا ہے۔ عیسیٰ مسیح نے فرمایا، اگر تم مجھ میں قائم رہو اور میں تم میں، تو جو جی چاہے مانگو وہ تم کو دیا جائے گا۔ یوحنا کی انجیل 15:7۔ ہمیں پھل لانے کے لیے کیا ہتھیار دیا گیا ہے؟ مانگنے یعنی دعا کا ہتھیار۔ دعا میں ہم ہر معاملہ اس کے سامنے رکھ سکتے ہیں۔ اس میں ہمارا ایک خاص نمونہ ہے، عیسیٰ مسیح۔ عیسیٰ مسیح کیوں ہمارا نمونہ ہے؟ جب عیسیٰ مسیح اس دنیا میں آیا، तो दुआ का ये हथियार उसके हाथ में रहता था। बहुत बार लिखा है कि वो दुआ करने किसी वीरान जगह चला गया और खुदा बाप ने उसकी सुनी। उसने उसे बहुत फल बख्श दिया। उसने उसे कौन सा फल बख्श दिया? हम ही उसका फल हैं। दुआ का ये हथियार उसके लिए इतना अहम क्यों था? ये इसलिए अहम था कि इससे वो हर पल अपने बाप की कुर्बत में रहता था। इससे आपस की मोहब्बत कायम व दायम रहती थी। इसी से उसे खिदमत करने की ताकत मिलती थी। ध्यान दें कि दुआ का एक ही मकसद है, ये कि हम खुदा की कुर्बत में रहें, कि हमारी उससे मोहब्बत तकवियत पाती रहे। तभी हम उसकी ताकत हासिल करते रहेंगे, वही ताकत जो अंगूर की बेल से मिलती है। तभी वो ठीक ठाक फल लाते रहेंगे। इसलिए ईसा मसीह ने फरमाया, मेरी मोहब्बत में कायम रहो। यूहन्ना की अंजील 15:9। जब हम दुआ में लगे रहते हैं, तब हम उसकी मोहब्बत और कुर्बत में कायम रहते हैं। इसी कुर्बत में रहने से हम मांगेंगे तो वो हमारी सुनकर हमें फल दिलाएगा। उसकी कुर्बत में नहीं रहेंगे तो हमारी सुनी नहीं जाएगी और हम फल नहीं लाएंगे। क्या आपको दुआ की ये कुर्बत और मोहब्बत हासिल हुई है? क्या आप दुआ से फल लाए हैं? मैं दोहराता हूं, पहले अंगूर की बेल की ताकत पाओ, दूसरे अंगूर की बेल का फल लाओ। अब एक तीसरी बात, अंगूर की बेल की खुशी मनाओ। अंगूर की बेल की खुशी मनाओ। ईसा मसीह ने फरमाया, मैंने तुमको ये इसलिए बताया है ताकि मेरी खुशी तुम में हो, बल्कि तुम्हारा दिल खुशी से भर कर छलक उठे। यूहन्ना की अंजील 15:11। मसीह पर ईमान का एक अहम नतीजा खुशी है। ये आम खुशी नहीं है, ये उसी की खुशी है, वो खुशी जिसने गुनाह और मौत पर फतह पाई है। क्या आपको ये भरपूर खुशी हासिल है? ऐसी खुशी जो दिल से छलक उठती है? दाऊद नबी ने सदियों पहले एक मशहूर जबूर में खुदा की ये गहरी खुशी बयान की। उसने फरमाया, तू मेरे दुश्मनों के रू बरू मेरे सामने मेज बिछाकर मेरे सर को तेल से तरोताजा करता है। मेरा प्याला तेरी बरकत से छलक उठता है। जबूर की किताब 23:5। कितना सुकून, कितनी खुशी इन अल्फाज से जाहिर होती है। जब हम खुद खुशी तलाश करते हैं तो ये खुशी खोखली सी साबित होती है, लेकिन जब ईसा मसीह हमें अपनी खुशी दिलाता है तो हम सचमुच खुश होते हैं, चाहे दुश्मन हमारे रूबरू क्यों ना हो। क्या आपको अंगूर की गहरी खुशी हासिल है? मैं दोहराता हूं, पहले अंगूर की बेल की ताकत पाओ, दूसरे अंगूर की बेल का फल लाओ, और तीसरे अंगूर की बेल की खुशी मनाओ। अभी समसी एक चौथी बात फरमाता है, अंगूर की बेल की आजादी अपनाओ। अंगूर की बेल की आजादी अपनाओ। ईसा मसीह ने फरमाया, तुम मेरे दोस्त हो अगर तुम वो कुछ करो जो मैं तुमको बताता हूं। अब से मैं नहीं कहता कि तुम गुलाम हो, क्योंकि गुलाम नहीं जानता कि उसका मालिक क्या करता है। इसके बजाय मैंने कहा है कि तुम दोस्त हो, क्योंकि मैंने तुमको सब कुछ बताया है जो मैंने अपने बाप से सुना है। यूहन्ना की अंजील 15:14-15। ईसा मसीह के शागिर्द अब से क्या है? वो उसके दोस्त हैं। अब से वो क्या नहीं है? अब से वो गुलाम नहीं है। जो गुलाम नहीं है वो क्या है? वो आजाद है। आजाद होने और गुलाम होने में क्या फर्क है? गुलाम का फर्ज है कि वो मालिक का हर हुक्म पूरा करे, वो इनकार नहीं कर सकता। इसके उलट दोस्त अपनी आजादी से दूसरों की बात पूरी करता है। مسیح کے شاگرد خوشی سے اس کی ہدایات پر چلتے ہیں، اس لیے نہیں کہ وہ مجبور ہیں، بلکہ اس لیے کہ وہ اپنے آقا کو خوش رکھنا چاہتے ہیں۔ عیسیٰ مسیح غلام اور دوست میں ایک اور فرق بیان کرتا ہے، وہ کیا ہے؟ غلام نہیں جانتا کہ مالک کیا کرتا ہے۔ یہودی ایسے غلام تھے کیونکہ یہودی شریعت کے غلام تھے۔ اس کے مقابلے میں عیسیٰ مسیح نے ہمیں نجات دے کر سب کچھ بتا دیا ہے جو فتح مند زندگی گزارنے کے لیے ضروری ہے۔ وہ نہیں چاہتا کہ ہم اندھے دھند اس کے پیچھے ہو لیں، وہ چاہتا ہے کہ ہم سمجھ بوجھ کر اس کی ہر بات مانیں۔ ایک بار پھر شریعت اور فضل میں فرق کی جھلک دکھائی دیتی ہے۔ فرق کیا ہے؟ عیسیٰ مسیح کی آمد سے پہلے اسرائیلی شریعت کے غلام تھے، وہ شریعت کے احکام پر چلنے پر مجبور تھے۔ انہیں دوست کی آزادی نہیں تھی جو آزادی اور خوشی سے خدا کی راہ پر چلتا ہے۔ دیکھو، خدا نہیں چاہتا کہ ہم مجبوری سے اس کی مرضی کریں، وہ چاہتا ہے کہ ہم آزادی سے اس کی مرضی پوری کریں۔ یہی فضل کا مطلب ہے۔ جو آزاد نہیں ہے وہ کیوں مالک کے حکم پر چلتا ہے؟ اسے ڈر ہے اور وہ سزا سے بچنا چاہتا ہے۔ جو آزاد ہے وہ کیوں دوست کے حکم پر چلتا ہے؟ وہ نہ تو ڈرتا ہے نہ سزا کے بارے میں سوچتا ہے، وہ اتنا ہی چاہتا ہے کہ دوست خوش ہو۔ اچھے گھرانے میں بھی ایسا ہی ہوتا ہے۔ اچھے گھرانے میں ہر ایک خوشی سے گھر کے فرائض ادا کرتا ہے، اسے ڈر نہیں کہ سرپرست سزا دے گا، اسے پوری امید ہے کہ سرپرست کہے گا کہ شاباش بیٹا، شاباش بیٹی۔ میں دہراتا ہوں، پہلے انگور کی بیل کی طاقت پاؤ، دوسرے انگور کی بیل کا پھل لاؤ، تیسرے انگور کی بیل کی خوشی مناؤ، اور چوتھے انگور کی بیل کی آزادی اپناؤ۔ ایک آخری بات، بیل نہیں تو پھل نہیں، بیل نہیں تو پھل نہیں۔ ہم کس طرح جان سکتے ہیں کہ ہم غلام یا دوست ہیں؟ مسیح نے فرمایا، تم نے مجھے نہیں چنا بلکہ میں نے تم کو چن لیا ہے، میں نے تم کو مقرر کیا کہ جا کر پھل لاؤ، ایسا پھل جو قائم رہے، پھر باپ تم کو وہ کچھ دے گا جو تم میرے نام میں مانگو گے۔ میرا حکم یہی ہے کہ ایک دوسرے سے محبت رکھو۔ یوحنا کی انجیل 15:16-17۔ کیا غلام اپنے آپ کو چھڑا سکتا ہے؟ نہیں، جو غلام ہے وہ اپنے آپ کو آزاد نہیں کر سکتا، وہ تو زنجیروں میں جکڑا رہتا ہے۔ ہم بھی اپنے آپ کو مسیح کے آزاد دوست نہیں بنا سکتے، صرف وہی ہمیں آزاد کر سکتا ہے۔ جب عیسیٰ مسیح نے صلیب پر اپنی جان دی تو اس نے موت اور گناہ پر فتح پا کر غلامی کے بندھن توڑ ڈالے۔ اب سے جو ایمان لاتا ہے وہ یہ آزادی پاتا ہے، تب اسے معلوم ہو جاتا ہے کہ یہ میرا اپنا کام نہیں تھا، کیونکہ میں خود بخود گناہ اور موت سے آزادی حاصل نہیں کر سکتا تھا۔ تب وہ انگور کی بیل کی شاخ بن کر بیل کی طاقت پاتا ہے اور وہ پھلنے پھولنے لگتا ہے، اس کی کونپلیں نکلتی ہیں، پھل لگتا ہے۔ بے شک مالی اس کی کانٹ چھانٹ کرتا رہتا ہے، پھر بھی اس کا دل ایک عجیب سی خوشی سے بھرا رہتا ہے، کیونکہ وہ جانتا ہے کہ یہ اس لیے ہو رہا ہے کہ میں اچھا خاصا پھل لاؤں۔ مسیح خود نے مجھے چن لیا ہے تاکہ میں آزاد اور پھلدار زندگی گزاروں اور ایک دن اس کے پاس پہنچ جاؤں۔ ہم کس طرح معلوم کر سکتے ہیں کہ عیسیٰ مسیح نے ہمیں چن لیا ہے؟ پھل لانے سے، اور پھل لانے کے ہتھیار یعنی دعا سے۔ اسی سے ہم دن بدن انگور کی بیل کی قربت اور طاقت حاصل کرتے رہتے ہیں۔ کیا آپ کو پھل لانے کا تجربہ ہوا ہے؟ یوحنا کی انجیل 15 پہلی آیت سے 17 تک۔ میں انگور کی حقیقی بیل ہوں اور میرا باپ مالی ہے۔ وہ میری ہر شاخ کو جو پھل نہیں لاتی کاٹ کر پھینک دیتا ہے، لیکن جو شاخ پھل لاتی ہے اس کی وہ کانٹ چھانٹ کرتا ہے تاکہ زیادہ پھل لائے۔ اس کلام کے ذریعے جو میں نے تم کو سنایا ہے تم تو پاک صاف ہو چکے ہو۔ مجھ میں قائم رہو تو میں بھی تم میں قائم رہوں گا۔ جو شاخ بیل سے کٹ گئی ہے وہ پھل نہیں لا سکتی، بالکل اسی طرح تم بھی اگر تم مجھ میں قائم نہیں رہتے پھل نہیں لا سکتے۔ میں ہی انگور کی بیل ہوں اور تم اس کی شاخیں ہو۔ جو مجھ میں قائم رہتا ہے اور میں اس میں، وہ بہت سا پھل لاتا ہے، کیونکہ مجھ سے الگ ہو کر تم کچھ نہیں کر سکتے۔ جو مجھ میں قائم نہیں رہتا اور نہ میں اس میں، اسے بے فائدہ شاخ کی طرح باہر پھینک دیا جاتا ہے، ایسی شاخیں سوکھ جاتی ہیں اور لوگ ان کا ڈھیر لگا کر انہیں آگ میں جھونک دیتے ہیں جہاں وہ جل جاتی ہیں۔ اگر تم مجھ میں قائم رہو اور میں تم میں، تو جو جی چاہے مانگو وہ تم کو دیا جائے گا۔ جب تم بہت سا پھل لاتے اور یوں میرے شاگرد ثابت ہوتے ہو، تو اس سے میرے باپ کو جلال ملتا ہے۔ جس طرح باپ نے مجھ سے محبت رکھی ہے، اسی طرح میں نے تم سے بھی محبت رکھی ہے۔ اب میری محبت میں قائم رہو۔ جب تم میرے احکام کے مطابق زندگی گزارتے ہو، تو تم میری محبت میں قائم رہتے ہو۔ میں بھی اسی طرح اپنے باپ کے احکام کے مطابق چلتا ہوں اور یوں اس کی محبت میں قائم رہتا ہوں۔ میں نے تم کو یہ اس لیے بتایا ہے تاکہ میری خوشی تم میں ہو، بلکہ تمہارا دل خوشی سے بھر کر چھلک اٹھے۔ میرا حکم یہ ہے کہ ایک دوسرے کو ویسے پیار کرو جیسے میں نے تم کو پیار کیا ہے۔ اس سے بڑی محبت ہے نہیں کہ کوئی اپنے دوستوں کے لیے اپنی جان دے دے۔ تم میرے دوست ہو اگر تم وہ کچھ کرو جو میں تم کو بتاتا ہوں۔ اب سے میں نہیں کہتا کہ تم غلام ہو، کیونکہ غلام نہیں جانتا کہ اس کا مالک کیا کرتا ہے۔ اس کے بجائے میں نے کہا ہے کہ تم دوست ہو، کیونکہ میں نے تم کو سب کچھ بتایا ہے جو میں نے اپنے باپ سے سنا ہے۔ تم نے مجھے نہیں چنا، بلکہ میں نے تم کو چن لیا ہے۔ میں نے تم کو مقرر کیا کہ جا کر پھل لاؤ، ایسا پھل جو قائم رہے۔ پھر باپ تم کو وہ کچھ دے گا جو تم میرے نام میں مانگو گے۔ میرا حکم یہی ہے کہ ایک دوسرے سے محبت رکھو۔